بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58 اور 59 آیتوں کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان اللہ یأمرکم ان تؤدوا الامانات وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ إِنَّ اللَّهَ نِعِمَّا اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، نسندیہ ایشور تمہیں آدیش دیتا ہے کہ امانتوں کو ان کے مالکوں کو لوٹا دو، اور جب کبھی لوگوں کے بیچ فیصلہ کرو تو نیائے سے فیصلہ کرو، نسندیہ ایشور تمہیں اچھے اپدیش دیتا ہے، نشچت روپ سے وہ سننے اور دیکھنے والا ہے۔ ہے ایمان والو، ایشور کا آگیا پالن کرو تتھا پیغمبر اور سوئم تم میں سے ایشور دوارا نردھارت لوگوں کا آگیا پالن کرو۔ یدی کسی بات میں تم میں وواد ہو جائے تو اسے ایشور کی کتاب اور پیغمبر کی اور پلٹاؤ، یدی تم ایشور اور پلے پر ایمان رکھتے ہو۔ نسندیہ وادوں کو سماپت کرنے کے لیے یہ پدھتی بہتر ہے اور اس کا انت ادھک بھلا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، کارکرم میں آپ کا سواگت ہے۔ آج شنیوار ہے، اپریل کی 8، رمضان کی 17 اور فروردین کی 19 تاریخ۔ کارکرموں میں آپ وشو سماچار سنیں گے، پھر راجنیتک چرچا ہوگی، جس کے اپرانت رمضان کا وشیش کارکرم پیش کیا جائے گا۔ سبھا کے انت میں ہم آپ کو ساپتاہک کارکرم سنوائیں گے، ایرانی ویانجن۔ تو دوستو، یہ تھی روپ ریکھا۔ کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے فرانسیسی پردرشنکاریوں کے ادھیکاروں پر دھیان دیے جانے پر بل دیا ہے۔ ترکی نے زائنیوں کے مقابلے میں مسلمانوں کے ایک جٹ ہونے کا آہوان کیا ہے۔ لبنان نے راشٹر سنگھ میں زائنی شاسن کی شکایت کی ہے۔ روس کا کہنا ہے کہ امریکہ اور نیٹو نے یوکرین یدھ کو جٹل بنا دیا ہے۔ اور اب آپ مریم مہردادی اور غائم رضوی سے وستار سے سماچار سنیے۔
ایران نے فرانسیسی پردرشنکاریوں کے ادھیکاروں پر دھیان دیے جانے پر بل دیا ہے۔ ودیش منتری امیر عبداللہیان نے اپنے فرانسیسی سمکش سے ملاقات میں پردرشنکاریوں کے ادھیکاروں پر دھیان دیے جانے پر بل دیا۔ ایران کے ودیش منتری نے چین کی راجدھانی بیجنگ میں اپنے فرانسیسی سمکش سے ملاقات میں پرمانو سمجھوتے میں اپنے وچنوں پر عمل نہ کرنے کے کارن فرانس کی آلوچنا کی۔ ودیش منتری حسین امیر عبداللہیان نے فرانسیسی ودیش منتری سے ملاقات کے بعد ٹویٹر پر لکھا کہ فرانسیسی ودیش منتری شریمتی کیتھرین کولونا کے ساتھ ہونے والی ملاقات 2 گھنٹوں تک لمبی کھینچی۔ اس ملاقات میں کئی مدوں پر وچاروں کا آدان پردان کیا گیا۔ ودیش منتری نے کہا کہ ہم وارتا کو جاری رکھنے اور چنوتیوں سے نپٹنے کے لیے پرسپر ادھیکاروں کے سمان پر ایک مت ہے۔
سیریا کا سمرتھن کرنے کے کارن اس دیش کے گرہ منتری نے ایران کا آبھار ویکت کیا ہے۔ سیریا کے گرہ منتری میجر جنرل محمد الرحمون نے دمشق میں ایران کے راجدوت کے ودائی سماروہ میں کہا ہے کہ تہران نے ہر سطر پر دمشق کا سمرتھن کیا ہے۔ انہوں نے کہا کہ ایران کے راجدوت مہدی سبحانی نے دمشق میں اپنی تعیناتی کے دوران ایران تتھا سیریا کے سمبندوں کو وسترت ایک سدرڑھ بنانے کے لیے اتھک پریاس کیے ہیں۔ اس کارکرم میں مہدی سبحانی نے ایران اور سیریا کے دوپکشیہ سمبندوں کی سراہنا کرتے ہوئے کہا کہ ایران کی اور سے سیریا کی جنتا کا سمرتھن آگے بھی جاری رہے گا۔ محمد سبحانی کو اب آرمینیا میں ایران کا راجدوت نیوکت کیا گیا ہے۔
ترکیے نے मुसलमानों को एकजुट होने का आह्वान किया है। तुर्की के विदेश मंत्री ने कहा है कि मस्जिद उल अक्सा पर ज़ायोनियों के हमलों को रोकने के लिए मुसलमानों को एकजुट हो जाना चाहिए। तुर्की की समाचार एजेंसी अनातोली की रिपोर्ट के अनुसार मौलूद चाउश ओगलू ने कहा कि इस्लामी देशों ने उनके देश की अध्यक्षता के दौरान इस्लामी सहयोग संगठन की बैठक में फिलिस्तीनियों और मस्जिद उल अक्सा की सुरक्षा के संबंध में फैसला लिया है। उन्होंने कहा कि इन फैसलों को अमली जामा पहनाने की जिम्मेदारी केवल तुर्की की नहीं है, बल्कि ये जिम्मेदारी समस्त इस्लामी देशों की है।
फिलिस्तीनी की शहादत प्रेमी कार्रवाई में एक ज़ायोनी मारा गया जबकि 7 अन्य घायल हो गए। ज़ायोनी संचार माध्यमों ने शनिवार को बताया है कि एक कार ने कुछ लोगों को कुचल दिया। फिलिस्तीनी संचार माध्यमों ने भी ज़ायोनी विरुद्ध इस कार्रवाई की पुष्टि की है। अवैध अधिकृत फिलिस्तीन के पश्चिमी तट में ज़ायोनियों द्वारा की जाने वाली हिंसक कार्रवाइयों के जवाब में एक फिलिस्तीनी ने शहादत प्रेमी कार्रवाई की है। फिलिस्तीनी युवा यूसुफ अहमद सुलेमान अबू जाबिर ने शहादत प्रेमी कार्रवाई करते हुए तेलावी में ज़ायोनियों पर फायरिंग की और कुछ को अपनी कार से कुचल दिया। इस घटना से 8 लोग प्रभावित हुए जिनमें से 1 मारा गया जबकि 7 अन्य घायल हो गए। घायलों की स्थिति चिंताजनक बताई गई है। शहादत प्रेमी कार्रवाई करने वाले इस फिलिस्तीनी युवा को ज़ायोनी पुलिस ने गोली मार दी।
लेबनान के विदेश मंत्री ने इस देश के विरुद्ध ज़ायोनी शासन की सैन्य कार्रवाई के कारण उसकी शिकायत संयुक्त राष्ट्र संघ में की है। अवैध अधिकृत फिलिस्तीन की ज़ायोनी कॉलोनियों पर हमले की आड़ में ज़ायोनी शासन ने शुक्रवार को दक्षिणी लेबनान के कुछ नगरों पर हमला किया। अल अहद समाचार एजेंसी के अनुसार लेबनान के प्रधानमंत्री नजीब मीकाती ने इस देश के विदेश मंत्री के साथ भेंटवार्ता में कहा था कि अल कलीला, अलमालिया और वादी ज़ैकैन पर ज़ायोनियों के मिज़ाइल हमलों की समीक्षा की जाए। उन्होंने बताया शनिवार को कि संयुक्त राष्ट्र संघ में लेबनान के प्रतिनिधि के माध्यम से ये काम करवाया जा रहा है। बू हबीब के अनुसार इसी प्रतिनिधि के माध्यम से संयुक्त राष्ट्र संघ के महासचिव से अवैध ज़ायोनी शासन की सैन्य कार्रवाइयों की भी शिकायत की जाएगी।
रूस के राष्ट्रपति कार्यालय के प्रवक्ता का कहना है कि नाटो और अमेरिका ही यूक्रेन युद्ध को जटिल बनाते जा रहे हैं। रशिया टुडे के अनुसार रूस के राष्ट्रपति कार्यालय प्रवक्ता दिमित्री मेस्कोव ने कहा है कि अमेरिका और नाटो दोनों ही यूक्रेन युद्ध में परोक्ष और अपरोक्ष रूप से शामिल हैं। उन्होंने कहा कि दोनों देशों की ये भागीदारी लगातार बढ़ती रही है। रूस के राष्ट्रपति कार्यालय के प्रवक्ता ने ये बात उस खबर के सार्वजनिक हो जाने के बाद कही जिसमें यूक्रेन युद्ध के बहाने अमेरिका और नाटो ने यूक्रेन की सेना को मजबूत बनाने के लिए कुछ कार्यक्रम तैयार किए थे। अमेरिका और पश्चिमी देश बड़ी मात्रा में हथियार भेजकर यूक्रेन युद्ध के रुकने में बाधा बने हुए हैं। रूस का कहना है कि उनके इस काम से यूक्रेन संकट दिन प्रतिदिन गंभीर होता जा रहा है।
उत्तरी कोरिया ने एक ऐसी पनडुब्बी का परीक्षण किया है जो पानी के नीचे परमाणु हथियार से हमला करने में सक्षम है। उत्तरी कोरिया ने शनिवार को दावा किया है कि उसने पानी के नीचे परमाणु हथियार से हमला करने में सक्षम एक पनडुब्बी का सफल परीक्षण किया है। इस पनडुब्बी को ऐसे डिजाइन किया गया है कि ये नौसेना के पोतों को तबाह कर सकती है। 4 दिन तक चलने वाले इस परीक्षण की खबर अमेरिका, दक्षिणी कोरिया और जापान के परमाणु संबंधी दूतों की दक्षिण कोरिया की राजधानी में हुई बैठक के एक दिन बाद आई है। इस बैठक में तीनों देशों के दूतों ने उत्तरी कोरिया की ओर से बढ़ते परमाणु खतरे पर चर्चा की और उत्तरी कोरिया के हथियार कार्यक्रम का वित्त पोषण करने वाली गतिविधियों को रोकने के लिए मजबूत अंतर्राष्ट्रीय कार्रवाई का आह्वान किया।
अफ्रीकी देश चाड की सरकार ने अपने देश से जर्मनी के राजदूत को वापस जाने का आदेश दिया है। चाड की सरकार के अनुसार अशिष्ट व्यवहार करने और कूटनीतिक नियमों का सम्मान न करने के कारण जर्मनी के राजदूत जान क्रिस्टिन गोरान क्रिक को इस देश से वापस जाने को कह दिया गया है। चाड के विदेश मंत्रालय के प्रवक्ता अजीज मोहम्मद साले ने शुक्रवार को एक बयान जारी करके बताया कि जर्मनी के राजदूत को देश छोड़ने के लिए 48 घंटों का समय दिया गया है। इसी बीच चाड की सरकार के एक अधिकारी ने अपना नाम छिपाने की शर्त पर बताया है कि देश के आंतरिक मामलों में जर्मनी के राजदूत के हद से ज्यादा हस्तक्षेप से सरकार बहुत तंग आ चुकी है। इस बारे में उनको कई बार चेतावनी भी दी जा चुकी है। हालांकि चाड के अधिकारों के इस बारे में विस्तार से कुछ और नहीं बताया।
तालिबान के लड़ाकों ने अफगानिस्तान में आतंकवादी गुट दाइश के विरुद्ध अभियान आरंभ कर दिया है। अफगानिस्तान के परवाने प्रांत में की गई दाइश विरोधी कार्रवाई में एक दाइशी के मारे जाने की भी सूचना है। परवाने प्रांत के राज्यपाल के प्रवक्ता कामरान ने शनिवार को बताया कि इस प्रांत के चारिकार नगर में शुक्रवार को दाइश के गोपनीय ठिकाने पर हमला किया गया। इस हमले में कम से कम दाइश का एक आतंकी मारा गया। कामरान ने बताया कि इस कार्रवाई के दौरान 3 महिलाओं और 7 बच्चों को गिरफ्तार किया गया, जिन सबका संबंध दाइश से था।
एक रूसी राजनेता और व्यापारी ने अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप का आह्वान किया है कि वह अपनी जान बचाने के लिए रूस आ जाए। न्यूज एजेंसी फार्स की रिपोर्ट के अनुसार रूस की लिबरल डेमोक्रेटिक पार्टी के सदस्य और व्यापारी ने एक संदेश भेजकर अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप का आह्वान किया है कि वह हमेशा रूस आकर रह सकते हैं। विक्टर बोथ ने शुक्रवार को टेलीग्राम पर लिखा कि मैंने अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप के लिए संदेश भेजा है। सबसे पहले मेरा मानना है कि अमेरिका में उनकी जान को खतरा है और न्यूयॉर्क की अदालत में उनके खिलाफ जो कार्यवाही आरंभ हुई है वो केवल ट्रंप को दोषी ठहराकर समाप्त नहीं हो जाएगी।
थोड़े से अंतराल के बाद अफगान महिला रेडियो स्टेशन का प्रसारण दोबारा शुरू हो गया। ये अफगानिस्तान की उन महिलाओं के लिए अच्छी खबर है जिन्हें जानकारी और संपर्क की जरूरत है। उत्तर पूर्वी अफगानिस्तान में महिलाओं द्वारा संचालित एक रेडियो पर प्रसारण फिर से शुरू कर दिया गया है। पवित्र रमजान महीने के दौरान रेडियो पर संगीत बजाए जाने के कारण अधिकारियों ने इसका प्रसारण बंद कर दिया था। तालिबान के एक अधिकारी और रेडियो स्टेशन के प्रमुख ने शुक्रवार को ये जानकारी दी।
नाइजीरिया के गाँव में बंदूकधारियों ने 2 हमलों में कम से कम 50 लोगों की हत्या कर दी। प्राप्त समाचारों के अनुसार बेन्यू राज्य के उमोगिदी गांव में बंदूकधारियों ने 47 लोगों की हत्या कर दी। इससे पहले इसी जगह पर 3 अन्य लोगों की हत्या कर दी गई थी। नाइजीरिया की पुलिस ने हमले की पुष्टि करते हुए बताया कि हमलावरों ने एक बाजार में आग लगा दी थी। पुलिस के अनुसार इस हमले में एक पुलिस अधिकारी सहित 8 लोग मारे गए। प्राप्त जानकारी के अनुसार हमले का मकसद अभी तक पता नहीं चल पाया है। हालांकि दोनों हमलों के एक दूसरे से जुड़े होने की आशंका है।
असदुद्दीन ओवैसी ने कहा है कि नाथूराम गोडसे भारत का पहला आतंकवादी था और ये कौन लोग हैं जो महात्मा गांधी के हत्यारे की फोटो लेकर नाच रहे हैं। राम नवमी के मौके पर जहां बिहार और पश्चिमी बंगाल में हिंसा भड़की, वहीं हैदराबाद में शोभा यात्रा के दौरान लोग नाथूराम गोडसे की तस्वीर लेकर नाचते दिखाई दिए। इस मामले को लेकर सांसद असदुद्दीन ओवैसी की ये प्रतिक्रिया सामने आई है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं ज़ायनी शासन से मुकाबले के लिए ईरान ने दिया मंत्र, महबूबा मुफ्ती की बेटी को मिला अजीब पासपोर्ट, और अफगानिस्तान से अमेरिका की वापसी के लिए बाइडन ने ट्रंप को बताया जिम्मेदार। तो सबसे पहले ज़ायनी शासन के अपराधों से मुकाबले के लिए ईरान ने जो मंत्र दिया है उस पर चर्चा करते हैं।
इस्लामी गणतंत्र ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने फिलिस्तीनी राष्ट्र के अधिकारों पर बल देते हुए कहा है कि फिलिस्तीनी राष्ट्र का समर्थन तेहरान की ऐसी नीति है जो कभी परिवर्तित नहीं हो सकती। एक समीक्षा पेश कर रहे हैं हमारे साथी मोहम्मद मेहदी।
ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने फिलिस्तीनी राष्ट्र के अधिकारों पर बल देते हुए कहा है कि फिलिस्तीनी राष्ट्र का समर्थन तेहरान की अपरिवर्तनीय नीति है। उन्होंने गुरुवार को इंडोनेशिया के राष्ट्रपति के साथ टेलीफोनी वार्ता में फिलिस्तीन की वर्तमान स्थिति की समीक्षा की और फिलिस्तीन की उपमा इस्लामी जगत के धड़कते दिल से दी। इसी प्रकार राष्ट्रपति ने कहा है कि ज़ायोनी शासन के अपराधों से मुकाबले के लिए इस्लामी जगत के मध्य एकता हमेशा की जरूरत है। ज़ायोनी शासन के सैनिक हालिया दिनों में मस्जिदुल अक्सा पर हमला करके प्रतिदिन फिलिस्तीनी नमाजियों को प्रताड़ित और उन्हें गिरफ्तार कर रहे हैं। ज़ायोनी अपने विस्तारवादी लक्ष्यों को प्राप्त करने के लिए वर्षों से फिलिस्तीनियों की हत्या कर रहे हैं, उन्हें गिरफ्तार कर रहे हैं, उन्हें जेलों में बंद कर रहे हैं, उनकी नजरों के सामने उनके मकानों को ध्वस्त करते हैं और इसी प्रकार दूसरे अनगिनत अपराधों को अंजाम देते हैं। परंतु जो चीज ज़ायोनी शासन के अधिक दुस्साहस का कारण बनी है वो विश्व समुदाय, विशेषकर राष्ट्र संघ और सुरक्षा परिषद और इसी प्रकार अंतर्राष्ट्रीय संगठनों व संस्थाओं की अर्थपूर्ण चुप्पी है। ये ऐसी स्थिति में है जब ज़ायोनी शासन के हमलों को रोकवाने के लिए फिलिस्तीन के मजलूम लोगों को अंतर्राष्ट्रीय संगठनों व संस्थाओं और इसी प्रकार इस्लामी देशों के अधिक व प्रभावी समर्थन की जरूरत है। इस बात में कोई संदेह नहीं है कि अगर इस्लामी देश सामूहिक रूप से फिलिस्तीनियों की सहायता करने और ज़ायोनी शासन के हमलों को रोकवाने के लिए प्रयास करें तो उनका प्रयास अवश्य रंग लाएगा। यही नहीं, इस्लामी देशों द्वारा फिलिस्तीनियों की सहायता करने से जहां उनके दुखों व पीड़ाओं को कम करने में बहुत मदद मिलेगी, वहीं इसराइल की विस्तारवादी और दमनकारी कार्रवाइयों का मुकाबला करने में फिलिस्तीनियों के हौसलों के बुलंद होने का कारण बनेगा। रोचक बात यह है कि ज़ायोनी शासन के सैनिक फिलिस्तीन के नमाजियों पर हमले कर रहे हैं, जो अंतर्राष्ट्रीय कानून का खुला उल्लंघन है और मानवाधिकारों की रक्षा का दम भरने वाले अर्थपूर्ण चुप्पी साधे हुए हैं। जानकार हलकों का मानना है कि इस प्रकार के मौकों पर मानवाधिकार की रक्षा का दम भरने वालों का असली चेहरा विश्व जनमत के सामने आ जाता है और विश्व जनमत मानवाधिकारों की रक्षा पर आधारित अमेरिका, ब्रिटेन और पश्चिमी व यूरोपीय देशों की वास्तविकता से एक बार फिर अवगत हो जाता है। इस बात में कोई संदेह नहीं है कि अगर इस्लामी जगत फिलिस्तीनियों की सहायता व समर्थन में एकजुट हो जाए तो फिलिस्तीनी बहुत जल्द 73 से अधिक वर्षों से खोए अपने अधिकारों को प्राप्त कर सकते हैं। परंतु इसराइल और उसके मूल समर्थक इस बात को जानते हैं, इसलिए वे इस्लामी देशों के मध्य फूट डालने में किसी प्रकार के प्रयास में संकोच से काम नहीं लेते हैं।
और अब रुख करते हैं भारत का।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
भारत नियंत्रित कश्मीर की पूर्व मुख्यमंत्री महबूबा मुफ्ती की पुत्री इल्तिजा मुफ्ती ने कहा है कि भारत सरकार ने उनको 2 साल का पासपोर्ट दिया है और उस पर ये लिखा हुआ है कि ये केवल संयुक्त अरब इमारात के लिए ही वैलिड है। विस्तृत रिपोर्ट के साथ श्रीनगर से हमारे साथी सिप्ते मोहम्मद हसन।
पीपल्स डेमोक्रेटिक पार्टी ने नई दिल्ली पर आरोप लगाया है कि वो जम्मू कश्मीर में डेमोक्रेसी का कत्ल कर रही है। श्रीनगर में एक बैठक के बाद पीडीपी के एक प्रवक्ता ने पत्रकारों के साथ वार्ता करते हुए कहा कि हमारा ये मानना है कि 5 अगस्त 2019 को अनकॉन्स्टिट्यूशनली जो कुछ किया गया और उस पर जिस तरह से सख्ती के साथ अमल किया जा रहा है, ये डेमोक्रेसी नहीं है। उन्होंने कहा कि जम्मू कश्मीर में तानाशाही चल रही है और यहाँ सिर्फ और सिर्फ अफसरशाही के जरिए नई दिल्ली का हुक्म मनवाया जा रहा है। उन्होंने कहा कि जम्मू कश्मीर में जिस तरह से लोगों की जबान बंदी हो रही है, ये डेमोक्रेसी में सही नहीं है। उन्होंने कहा कि एक तरफ हम ये दावा करते हैं कि भारत विश्व में सबसे बड़ी डेमोक्रेसी है, परंतु जो कुछ जम्मू कश्मीर में हो रहा है उससे ये संकेत मिल रहे हैं कि अब भारत में नया दौर आरंभ हो गया है और यहाँ अब तानाशाही है। इस बीच पीपल्स डेमोक्रेटिक पार्टी की अध्यक्ष महबूबा मुफ्ती की पुत्री इल्तिजा मुफ्ती ने भी श्रीनगर में एक संवाददाता सम्मेलन को संबोधित करते हुए नई दिल्ली पर ताबड़तोड़ आक्रमण करते हुए बहुत सारे आरोप लगाए। उन्होंने कहा कि उन्हें पासपोर्ट नहीं दिया जा रहा है और उनके साथ जो व्यवहार किया जा रहा है वो एक क्रिमिनल के साथ भी नहीं किया जाएगा। उन्होंने कहा कि हमारा ये मानना है कि हम उस प्रशासन में जिंदगी गुजार रहे हैं जहां बात करने की भी इजाजत नहीं है। इस अवसर पर उन्होंने कहा,
मुझे ये पासपोर्ट इश्यू किया गया है और ये 2 साल का पासपोर्ट है। दिस इज द 2 ईयर पासपोर्ट और इस पासपोर्ट में बड़ा क्लियरली लिखा है कि इट्स वैलिड फॉर यूएई ओनली। और मैं ये एक बात बहुत क्लियरली कहना चाहती हूँ कि कल ऑनरेबल जुडिशरी को मिसलीड किया गया और जो पासपोर्ट ऑफिसर है उनने जुडिशरी में ये कोर्ट में ये कहा गया कि हमने इसको पासपोर्ट इश्यू कर दिया है। और इसमें जो हमारे ऑनरेबल डेप्यूटी सोलिसिटर जनरल है, उनका नाम शमसी साहब है, उनने भी जो मेरे जज जो मेरा कोर्ट केस सुन रहे थे, लेडी है वो, उनको ये कहा कि आप ये पिटिशन डिसमिस कर दीजिए क्योंकि हमने इल्तिजा को पासपोर्ट इशू कर दिया है। तो ये कौन सा पासपोर्ट है आप मुझे खुद बताइए।
इस बीच एक बार फिर जम्मू कश्मीर के विपक्षी दलों ने नई दिल्ली पर बल दिया है कि वो जम्मू कश्मीर में फौरी तौर पर विधानसभा के चुनाव आरंभ करें। उन्होंने कहा कि अगर इसमें और ज्यादा ताखीर की गई तो ये जम्मू कश्मीर के हित में नहीं है। उन्होंने कहा कि वो भारत के चुनाव आयोग से भी मिले परंतु उनकी बात अभी तक नहीं सुनी गई। उन्होंने कहा कि अब ये सुनने में आया है कि चुनाव आयोग जम्मू कश्मीर की यात्रा करने जा रहे हैं। हम उन्हें यहाँ पर भी यही बात कहेंगे कि फौरी तौर पर जम्मू कश्मीर में विधानसभा के चुनाव कराए जाए ताकि लोगों को अपनी चुनी हुई सरकार मिल जाए। सिप्ति मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
और अब चलते हैं अमरीका। अफगानिस्तान से अमरीका लज्जाजनक तौर पर निकल तो गया है, लेकिन वहाँ से निकलने की जो बेइज्जती है उसके लिए अमरीकी राजनेता एक दूसरे पर इल्ज़ाम लगाते रहते हैं। अमरीकी राष्ट्रपति जो बाइडेन ने ट्रंप को अफगानिस्तान से निकलने का जिम्मेदार करार दिया है, जबकि ट्रंप ने भी पलटवार किया है। एक समीक्षा पेश कर रहे हैं हमारे साथी सैयद मीसम।
व्हाइट हाउस ने अफगानिस्तान से अमरीकी सेना की अचानक और विवादित वापसी के कारणों पर एक रिपोर्ट जारी की है, जिसमें अमरीकी राष्ट्रपति जो बाइडेन ने 2021 में अफगानिस्तान से अमरीकी सेना की अपमानजनक वापसी के लिए पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप को जिम्मेदार ठहराया है। 12 पेज के इस दस्तावेज में बाइडेन प्रशासन ने दावा किया है कि अफगानिस्तान से अमरीकी सैनिकों की वापसी ट्रंप प्रशासन द्वारा उत्पन्न की गई परिस्थितियों से गंभीर रूप से बाधित थी। रिपोर्ट में जानबूझकर ट्रंप द्वारा अफगानिस्तान में अमरीकी सैनिकों की संख्या में भारी कटौती का उल्लेख किया गया है। व्हाइट हाउस की राष्ट्रीय सुरक्षा परिषद के प्रवक्ता जॉन कर्बी का कहना है कि बाइडेन को अफगानिस्तान में ट्रंप से एक कमजोर ऑपरेशन विरासत में मिला था, जिसने अमरीका की प्रतिक्रिया को पंगु बना दिया था। ट्रंप ने बड़े पैमाने पर सैनिकों की संख्या में कटौती कर दी थी, जेलों से हजारों तालिबान को आजाद कर दिया था, स्थानीय सरकार के गठन के बिना दोहा में युद्ध की समाप्ति के लिए तालिबान से वार्ता शुरू कर दी थी और अफगानिस्तान में दस्तावेज जारी करने की प्रक्रिया बंद कर दी थी। कर्बी ने कहा, बाइडेन प्रशासन के पास एक सख्त विकल्प था, अमरीकी सैनिकों को वापस बुला लें या फिर तालिबान के खिलाफ हारी हुई लड़ाई फिर से शुरू करें। हालांकि उन्होंने इस सवाल को टाल दिया कि बिना किसी कार्यक्रम के वापसी के कारण जो अफरा तफरी मची, क्या बाइडेन को उसके लिए कोई पछतावा है। کربی کے بیان سے پتہ چلتا ہے کہ پورو امریکی راشٹرپتی نے افغان سرکار پر طالبان کمانڈروں سمیت 5,000 لڑاکوں کو جیل سے رہا کرنے کے لیے دباؤ ڈالا تھا۔ راشٹریہ سرکشا پریشد کے نیتتو میں تیار کی گئی رپورٹ کا کہنا ہے کہ افغانستان کے انوبھو کے انوسار سرکشا کی استھتی بگڑنے پر نشکاسن کو گتی دینے کے لیے امریکی نیتی کو سمایوجت کیا گیا ہے۔ ٹرمپ نے بائیڈن پرشاسن کی اس رپورٹ کو خارج کرتے ہوئے کہا ہے کہ افغانستان میں راشٹرپتی بائیڈن نے جو غلطیاں کی ہیں ان کی صرف کلپنا ہی کی جا سکتی ہے اور یہ اتہاس میں امریکہ کی سب سے بڑی ہار تھی۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، راجنیتک چرچا کا دینک کاریکرم آپ نے سنا، جسے پیش کیا اختر عباس نے۔ اور اب ہم پیش کرنے جا رہے ہیں رمضان کا وشیش کاریکرم۔
ایشوریے آتتھ ہے۔
دوستو، کاریکرم ایشوریے آتتھ کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ قائم رضوی کا سلام سویکار کیجیے۔ آئیے سب سے پہلے سنتے ہیں رمضان کی 17ویں تاریخ کی دعا اور اس کا انواد۔
اللہم اہدنی فی لصالح الاعمال واغذلی فی الحوائج والآمال یوما لا يحتاج إلى التفسير والسؤال يا عالما بما في صدور العالمين صل على محمد وآل الطاهرين۔
ہے اللہ، مجھے اس مہینے میں اچھے اور بھلے کاریوں کو انجام دینے کا افسر پردان کر اور میری ضرورتوں تتھا اچھاؤں کو پورا کر دے۔ ہے وہ کی جسے اسپشٹیکرن اور سوال کی ضرورت نہیں ہے، دنیا والوں کے سینوں میں چھپے رازوں کو جاننے والے محمد اور ان کے پریجنوں پر صلوات بھیج۔ رمضان کا پوتر مہینہ ایک ایسا مہینہ ہے جس میں انسانوں کو ایشور کا اتیتھی بنانے کے لیے آمنترت کیا گیا ہے۔ اس مہینے میں روزے دار کی سانسیں ایشور کا نام جپتی ہیں، اس کی نیند عبادت ہوتی ہے، اس کا گیان اور دعاؤں کو سویکار کر لیا جاتا ہے۔ اس مہینے میں اپنی بھوک اور پیاس سے پرلے کے دن کی بھوک اور پیاس کو یاد کرنا چاہیے، غریبوں اور فقیروں کو دان دینا چاہیے، اپنے بڑوں کا سمان کرنا چاہیے اور چھوٹوں پر کرپا کی جانی چاہیے، اپنے رشتہ داروں کے ساتھ بھلائی کرنی چاہیے، اپنی زبان پر نینترن رکھنا چاہیے، حرام چیزوں کو اپنی نگاہوں سے بچانا چاہیے، حرام باتوں کو سننے سے بچنا چاہیے، اناتھوں سے پیار کرنا چاہیے تاکہ ہمارے اناتھوں کے ساتھ بھی لوگ محبت کریں۔ ہم خدا سے دعا کرتے ہیں کہ اس پوتر اور آدھیاتمک مہینے کے سندر چھڑوں میں ہمیں وہ پیغمبر اسلام کے پوتر پریجنوں ارتھات اہل بیت اور مہان دھارمک ہستیوں کے انوسرن کا افسر پردان کرے اور ہمیں ایمان کا اصلی سواد چکھا دے، ہمیں واستوک گیان کو پردان کرے اور دنیا میں ہمارے گورو میں وردھی کر دے۔ ہمارے اندر غریبوں اور ضرورت مندوں سے محبت کرنے اور ان کی مدد کرنے کی بھاونا جاگرت کر دے اور دنیا اور آخرت میں ہمارا کلیان کرے۔ رمضان مبارک ویکتیگت اور ساماجک نیتکتا میں سدھار کا بہترین افسر ہے۔ اگر اس مہینے میں اپنے ویوہار پر ہم نظر ڈالنے اور نیتکتا کو اپنے من میں بسا لیں تو اس مہینے کے بعد بھی وہ اسے جاری رکھ سکتا ہے۔ ان نیتکتاؤں میں سے ایک اپنے ادھین لوگوں کے ساتھ اچھا ویوہار کرنا ہے۔ اسلامی شکشاؤں میں اپنے ادھین لوگوں کے ساتھ کٹھورتا پورن ویوہار نہ کرنے کو ایمان والوں کا گڑ اور ان پر اتیاچار کرنے کو نادان لوگوں کی وشیشتا بتایا گیا ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اس سندرب میں فرمایا ہے کہ اس مہینے میں جو کوئی بھی ادھین لوگوں کے ساتھ ونمرتا پورن ویوہار کرے گا ایشور اس کے ساتھ ونمرتا سے پیش آئے گا۔ دوستوں، خدا کی رحمت سے دوری کے پریناموں میں سے ایک انسان کا کام واسنا اور آنتک اچھاؤں میں جکڑ جانا ہے۔ دھارمک شکشاؤں میں اچھاؤں پر قابو پانے اور انہیں نردیشت کرنے کے لیے کئی نیم بتائے گئے ہیں۔ ان نیموں سے ایک روزہ بھی ہے، اس لیے کہ روزہ ایک پرکار کی ٹریننگ ہے۔ اگر اسے ویوستھت روپ سے جاری رکھا جائے تو انسان میں دھیرے دھیرے گناہوں سے پرہیز کی شکتی بڑھ جاتی ہے۔ روزے دار روزے کی استھتی میں گناہوں سے ادھک دور رہ سکتا ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اس سندرب میں فرمایا ہے کہ جب رمضان کا چاند دکھائی دیتا ہے تو شیطانوں کو زنجیروں میں جکڑ کر کھینچا جاتا ہے۔ رمضان کے مہینے میں شیطانوں کو زنجیروں اور بیڑیوں سے جکڑ دیا جاتا ہے۔ خدا سے مدد مانگو تاکہ وہ تم پر نینترن پراپت نہ کر لیں۔ اس مبارک مہینے میں جن چیزوں کا خیال رکھا جانا چاہیے ان میں سے ایک اچھاؤں کو پورا کرنے کے لیے من کا ڈولنا ہے۔ واسنا کا سامانیہ اور ویاپک ارتھ ہے جس میں آنند اور اچھا کی اور رجحان بھی شامل ہے۔ یہ رجحان ضرورتوں کو پورا کرنے کے لیے انسان کی ایک وشیشتا ہے۔ ادھارن سوروپ، اگر کھانے کی اچھا ہی نہ ہوتی تو انسان کا سواستھ خطرے میں پڑ جاتا۔ انسان کی نسل بھی اچھا کے پریڑام سوروپ ہی جاری رہتی ہے۔ اسی لیے انسان کی ایشور کا ادیش کے انوروپ ہونا اچھا ہوتا ہے، لیکن اچھا اور واسنا اس وقت اوانچت ہوتی ہے کہ جب بدھی کے نردیش میں ہونے کے بجائے وہ اس پر سوار ہو جائے اور سنتولن کو بگاڑ دے۔ اسی طرح رمضان کے مہینے میں روزہ رکھنا اور اس مہینے کی برکتوں سے لابھ اٹھایا جانا چاہیے۔ افسوس کی بات ہے کہ کچھ لوگ اتیواد کا شکار ہو جاتے ہیں اور اس طرح سے خود کو نقصان پہنچاتے ہیں۔ اس طرح کی سمسیائیں اور نقصان سحری تتھا افطار میں کھانے پینے میں سنتولن کھو دینے سے اتپن ہوتا ہے۔ کچھ سمسیائیں اپاسنا اور دھارمک سنسکار انجام دینے میں اتی کرنے سے بھی اتپن ہو جاتی ہیں، جبکہ نہ کیول روزہ بلکہ اسلام کی بنیاد سنتولن پر ہی آدھارت ہے۔ امام حسن علیہ السلام کا ایک کتھن ہے کہ قیامت کے دن رمضان کا مہینہ لوگوں کے بیچ ایک سندر چہرے کے روپ میں پرکٹ ہوگا اور ایشور سے ان لوگوں کے لیے پرنے کا انورودھ کرے گا جنہوں نے دنیا میں اس کا سمان کیا تھا۔ دنیا ایک سفر ہے اور آخرت ایک انت جیون کا ٹھکانہ ہے۔ آئیے اس دنیا سے آخرت کے لیے ہم کچھ پربندھ کر لیں۔ روزہ رکھ کر، قرآن کی تلاوت کر کے اور دوسروں کے ساتھ بھلائی کر کے ہم اپنی آخرت کو اچھا کر سکتے ہیں۔ حضرت امام زین العابدین علیہ السلام نے اس عبادت پر ایک الگ ہی آیام سے نظر ڈالی ہے جو کہ بہت ہی دلچسپ ہے۔ وہ روزے کا حق اور اس کا مہتو بتاتے ہوئے یہ کہتے ہیں کہ جان لو کہ روزہ ایک ایسا حجاب ہے جسے ایشور نے تمہاری زبان، کان، آنکھ اور پیٹ پر ڈال دیا ہے تاکہ تمہیں نرک کی آگ سے سرکشت رکھا جا سکے۔ پیغمبر اسلام کی ایک حدیث میں بھی روزے کو نرک کی آگ کے مقابلے میں ڈھال بتایا گیا ہے۔ اس لیے اگر ہمارے انگ اس پردے میں سکون محسوس کریں تو ہمیں آشا کرنی چاہیے کہ ہم سرکشت ہیں، لیکن اگر ہم نے انہیں آزاد چھوڑ دیا اور پردے کو ہٹا دیا تو پرلے کے دن ہم سرکشت نہیں رہ پائیں گے۔ امام زین العابدین علیہ السلام کے مطابق روزے دار کو صرف کھانے اور پینے سے ہی دور نہیں رہنا چاہیے، بلکہ اس کی آنکھ، کان، ناک، دل اور زبان بھی روزے کی حالت میں ہونے چاہیے، یعنی انسان کو اپنی زبان کو دوسروں کی برائی سے روکنا چاہیے، کانوں کو بری باتوں کے سننے سے روکنا چاہیے، اس کے علاوہ شریر کے دوسرے انگوں کو بھی برے کام انجام دینے سے روکنا چاہیے، کیونکہ ایشور نے روزے کو نرک کی آگ کے مقابلے میں ڈھال بتایا ہے۔ اسپشٹ ہے کہ جھوٹ بولنا، کسی کے پیٹھ پیچھے برا کہنا، آروپ مڑھنا اور واسنا روزے کو اس کے صحیح مقصد سے دور کر دیتے ہیں۔ برائیوں سے دوری بھی انسان کو آدھیاتمک روپ سے اوپر اٹھاتی ہے اور ایشور کے نکٹ کر دیتی ہے۔ اسی کو تقویٰ یا دھرم پرائنتا بھی کہتے ہیں۔ یہ روزے کے سب سے مہتوپورن پربھاووں میں سے ایک ہے، جیسا کہ ایشور نے قرآن میں کہا ہے کہ ہے ایمان والو، روزہ تم پر واجب ہے، جس طرح سے کہ تم سے پہلے والوں پر واجب کیا گیا تھا، تاکہ تم تقویٰ یا دھرم پرائنتا حاصل کر سکو۔ دوستو، روزہ آتم سدھار کا سادھن اور پریورتن کے لیے ایک آدھار ہے جو مانو سوبھاؤ کے مطابق ہوتا ہے۔ رمضان کا مہینہ وکاس اور آتما کے شدھیکرن کا ایک بہترین موقع ہے۔ اسی کے ساتھ اسلام کی جیون دائک شکشاؤں کی چھایا میں نیتک اور مانویہ مولیوں کی اور بڑھنے کا یہ ہمیں افسر پردان کرتا ہے۔ ایشور نے اس پوتر مہینے کا جو آدھیاتمک پربھاؤ رکھا ہے، اس کے کارن ہمارے دل ایشوری مولیوں کی اور ادھک جھک رہے ہوتے ہیں۔ اس لیے سماج انجان روپ سے اس آدھیاتمکتا کی اور تیزی سے بڑھتا ہے، جس کے پرینام سوروپ ایشور کی بھوتک انوکمپائیں ویاپک ہوتی جاتی ہیں۔ روزہ اسلام کے استمبھوں میں سے ایک ہے جو پرتیک بالغ سمجھدار مسلم پروش اور مہیلا پر ایک مہینے کے لیے انیواری ہے، لیکن جس کے پاس روزہ نہ رکھنے کا کوئی دھارمک کارن نہ ہو اور وہ روزہ نہ رکھے تو یہ انوچت ہے۔ اس بیچ رمضان کے دوران کچھ بندوؤں پر دھیان دینا بہت ہی مہتوپورن ہے۔ ادھارن کے لیے اگر کوئی ویکتی بڑھاپے کے کارن روزہ رکھنے میں اسمرتھ ہے یا اس کے لیے روزہ رکھنا کٹھن ہے تو روزہ رکھنا اب ایسے ویکتی کے لیے واجب نہیں ہے، بلکہ اسے پرتیک دن کے بدلے لگ بھگ 750 گرام گیہوں یا جو دینا ہوگا۔ اسی طرح سے اگر کسی ویکتی نے بڑھاپے کے کارن روزہ نہیں رکھا ہے تو رمضان کے انت میں اسے یہ کاری کرنا ہوگا۔ تو دوستو، اسی کے ساتھ کاریکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے روزے کے بارے میں وشیش کاریکرم سنا۔ ہمارے اس کاریکرم کو آپ اپنی سویدھا کے انوسار ویب سائٹ پر بھی دیکھ سکتے ہیں، parstoday.ir/hi۔ اور ان کاریکرموں پر یدی آپ اپنی پرتکریا ہمیں بھیجنا چاہتے ہیں تو اس کے لیے آپ ہمارا ای میل آئی ڈی نوٹ کر سکتے ہیں، ہندی info@wsirib.ir. तो अब पेश है सभा का अंतिम कार्यक्रम ईरानी व्यंजन.
ईरानी व्यंजन.
दोस्तों, कार्यक्रम ईरानी व्यंजन की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और सैयद मिसम का सलाम स्वीकार कीजिए.
पिछले कुछ कार्यक्रमों में हमने हरे भरे प्रांत गिलान की सैर की और इस प्रांत के अलग अलग शहरों और बस्तियों के खानों से परिचित हुए. आज भी हम इसी प्रांत की यात्रा को जारी रखेंगे और आपको ले चलेंगे सुंदर शहर फूमन. हम आपको इस ऐतिहासिक शहर की प्रकृति से भी अवगत करवाएंगे और यहाँ के खास पकवानों के बारे में आपको बताएंगे.
फूमन हरे भरे बागों और धान के लहलहाते खेतों के बीच आबाद बड़ा सुंदर शहर है जो मूर्तियों के शहर के नाम से भी मशहूर है, क्योंकि शहर में जगह जगह बहुत सारी मूर्तियां और प्रतीक स्थापित हैं जिनकी वजह से इस शहर की खूबसूरती और भी बढ़ गई है. फूमन के लोग गिलक जाति के हैं और गिलक की जबान बोलते हैं. ऐतिहासिक दस्तावेजों से पता चलता है कि फूमन की प्राचीनता 2500 से 3000 साल तक है और पर्यटन उद्योग की नज़र से इसी तरह इको टूरिज्म की दृष्टि से ईरान ही नहीं बल्कि दुनिया में इसका खास स्थान है. मनमोहक दृश्यों ने इसे पर्यटन के बड़े केंद्र में बदल दिया है.
इस इलाके के महत्वपूर्ण आकर्षणों में से एक फूमन शहर से 20 किलोमीटर दूर स्थित है. ये एक ऐतिहासिक दुर्ग है जिसका नाम रूद खान किला है. पुरातन विदों के अनुसार ये किला बड़ा खूबसूरत है और इसका संबंध सासानी शासनकाल से है. इस शासन श्रृंखला ने 224 ईस्वी से 651 ईस्वी तक राज किया और इतिहास में इसे महत्वपूर्ण शासन श्रृंखला के रूप में देखा जाता है.
रुदखान किला गिलान प्रांत के पहाड़ों और जंगलों के बीच बनाया गया है. इस किले की अपनी अलग विशेषताएं हैं. एक बड़ी विशेषता यह है कि पूरे इतिहास में कभी भी दुश्मन इस किले को जीत नहीं पाया. यह हर हमले में अभेद्य साबित हुआ जिसकी वजह से शोधकर्ताओं की इस किले में बड़ी दिलचस्पी है.
इस किले में अलग अलग कई भाग हैं. इसका हथियारों का भंडार बहुत महत्वपूर्ण है. एक भाग वो है जहां समय का शासक अपने परिवार के साथ रहता था. एक भाग सैनिकों के लिए था जहां सैनिक अलग अलग गतिविधियां करते थे. सैनिक यहां अभ्यास भी करते थे. किले में एक जेल भी बनी है, कई प्रवेश द्वार हैं, एक सर्द खाना भी है, हमाम, हौज, जल भंडार, पहरेदारी का टावर, पहरेदारों के लिए अनेक कमरे हैं.
पौष्टिक और स्वादिष्ट ईरानी खानों का परिचय. घर बैठे सीखिए लज्जतदार ईरानी खाने पकाने की विधि. कार्यक्रम श्रृंखला ईरानी व्यंजन में हर शनिवार को कार्यक्रम ईरानी व्यंजन.
दोस्तों, अब हम फूड टूरिज्म को आगे बढ़ाते हैं. हमने कार्यक्रम के शुरू में कहा था कि आपको फूमन नगर ले चलते हैं और आपको वहाँ के ऐतिहासिक और प्राकृतिक आकर्षणों से अवगत कराते हैं. फूमन के आकर्षण प्राकृतिक और ऐतिहासिक आकर्षणों तक सीमित नहीं हैं. गिलान के एक अन्य नगरों की तरह इस नगर में भी खानों और पकवानों की बड़ी विविधता है. यही वजह है कि बड़ी संख्या में सैलानी इस नगर में नजर आते हैं. फूमन के विशेष प्रकार के बिस्किट बहुत मशहूर हैं. इन्हें कुलुचे कहा जाता है. फूमन के कुलुचे बहुत पसंद किए जाते हैं. فومن کے کلوچے لوگ اپہار میں لے کر جاتے ہیں۔ فومن کے کلوچے اسی شہر میں نہیں بلکہ پورے ایران میں مشہور ہیں۔ اتیت میں فومن کی مہیلائیں یہ کلوچے گھروں میں بناتی تھیں جو بہت سوادشت ہوتے تھے، مگر دھیرے دھیرے ان کی شہرت بڑھتی گئی اور مانگ بھی لگاتار بڑھتی رہی اور پورے ایران میں اس کی ڈیمانڈ ہونے لگی۔ تو اب گھروں کے بھیتر کلوچے بنا کر مانگ کی پوری کر پانا سمبھو نہیں رہ گیا، تو کلوچے کے کارخانے لگائے گئے۔
کلوچے بنانے میں تھوڑی محنت لگتی ہے، اس کا خمیر تیار کرنے کے ساتھ ہی اس کے بھیتر ڈالا جانے والا اسٹف بھی تیار کرنا ہوتا ہے اور وہ بڑی نزاکت سے تیار کیا جاتا ہے۔ کلوچے کے بھیتر ڈالے جانے والے اسٹف کو تیار کرنے کے لیے 3 پرکار کے تیل کی ضرورت ہوتی ہے۔ اس میں 20 گرام مکھن یا دیسی گھی، 90 گرام ونسپتی گھی اور 35 گرام تیل استعمال کیا جاتا ہے۔ اسی طرح اس میں 4 چمچہ چھوٹا کٹا ہوا اخروٹ، موٹے دانے کی شکر آدھا کلو، دار چینی کا پاؤڈر 2 چمچہ، 1/4 چمچہ الائچی، بہت تھوڑی ماترا میں وانیلا اور 300 گرام آٹا استعمال کیا جاتا ہے۔
جب اس کا خمیر تیار کرنا ہو تو اس کے لیے 1 کلو گرام آٹے کی ضرورت ہوتی ہے، ساتھ ہی 1/4 چمچ سوڈا، اس کی آدھی ماترا میں بیکنگ پاؤڈر، ریفائنڈ تیل 240 گرام، 40 گرام گھی اور 50 گرام تیل، 1/4 چمچ کیسر اور 400 ملی لیٹر پانی۔ ان چیزوں کو تیار کر لیا جائے۔
اب آتے ہیں کلوچا بنانے کی ودھی کی اور۔ سب سے پہلے 3 پرکار کے تیل کو شکر کے ساتھ دھیرے دھیرے مکس کر لیں گے۔ اس بات کا خیال رکھنا ہے کہ شکر اتنی نہ گھل جائے کہ شیرہ بن جائے، ورنہ وہ شیرہ کلوچے کے باہر بھی نکل سکتا ہے۔ اچھی طرح ملا لینے کے بعد اس میں دار چینی، الائچی کا پاؤڈر اور وینل کو ملا دیا جائے۔ بعد میں اس میں آٹا ڈال دیا جائے۔ یہ کلوچے کے بھیتر ڈالا جانے والا اسٹف تیار ہو گیا۔ اس کے بعد کلوچے کا خمیر تیار کرنے کی باری آتی ہے۔
آٹا، سوڈا اور بیکنگ پاؤڈر کو ایک بڑے اور گہرے برتن میں ڈال کر خوب اچھی طرح ملا لیجئے۔ اس کے بعد اس کے بیچ میں 3 پرکار کے تیل اور زعفران کو ڈال دیجئے اور مکس کیجئے۔ دھیرے دھیرے پانی ڈالتے رہیے تاکہ خمیر تیار ہونا شروع ہو جائے۔ اسے اتنا گوتھیے کہ وہ ہاتھ میں چپکنا چھوڑ دے۔ جب خمیر ہاتھ میں چپکنا چھوڑ دے تو سمجھ لیجئے کہ خمیر پوری طرح تیار ہو گیا ہے۔ اس کے بعد اسے تھوڑی دیر تک گونتے رہیے اور پھر 20 منٹ کے لیے اسے ڈھانگ کر رکھ دیجئے۔ جب خمیر اٹھنے لگے تو اب ٹکیا بنانے کے لیے تھوڑا تھوڑا خمیر اٹھائیے اور اس کے بیچ میں سٹف بھی ڈال دیجئے۔ پھر اس کے گول کرنے کے بعد دھیرے دھیرے ٹکیا کی طرح بیل دیجئے۔ اس ٹکیا پر فومن کے کلیچے کی خاص مہر لگتی ہے، مگر آپ ضروری نہیں کہ وہ مہر لگائیں، بلکہ آپ کو جو پسند ہے وہ ڈیزائن مہر کے طور پر استعمال کر لیں۔ اب انڈا پھیٹ کر اس میں تھوڑا زعفران ملا لیجئے اور ٹکیا کے اوپر مل دیجئے۔ اس کے بعد اوون میں 260 ڈگری سینٹی گریڈ پر آدھے گھنٹے کے لیے رکھ دیجئے۔ اس طرح آپ اپنے گھر میں ہی بیٹھ کر سوادشت کلوچا بنا سکتے ہیں۔
جو پریاٹک ایران کے اتری علاقوں کی سیر کے لیے جاتے ہیں وہ اپنے کھانوں کے ساتھ لہسن ضرور کھاتے ہیں۔ یہ لہسن اس علاقے کی بڑی خاص چیز ہے جسے بہت پسند کیا جاتا ہے اور بڑے چاؤ سے کھایا جاتا ہے۔ اتری ایران کے علاقے کے لوگ لہسن کو اپنے کھانوں میں کئی روپوں میں استعمال کرتے ہیں۔ یہ اس علاقے کے استھانیہ کھانوں کی خاص پہچان بن گیا ہے۔ جن کھانوں میں لہسن کا استعمال ہوتا ہے ان میں ترشی، ترے، سیرو، اویز، مرزا قاسمی، مرغ ترش اور سیر خلیہ کافی مشہور ہیں۔ لہسن کا اچار بھی کھانوں کے ساتھ بڑے چاؤ سے کھایا جاتا ہے۔ گیلان کے لوگ لہسن کے علاوہ اس کی پتیاں بھی کھاتے ہیں۔
لہسن کی پتیوں میں بڑی خاصیتیں ہوتی ہیں۔ اس میں اچھی ماترا میں آئرن، وٹامن سی، تانبا، کیلشیم، سیلینیم، وٹامن B6 اور مینگنیزم پایا جاتا ہے۔ یہ خون کا سرکولیشن ٹھیک رکھنے، ہردے کے سواستھ کے لیے بہت فائدہ مند ہے۔ یہ شریر میں کولیسٹرول اور نقصان دہ چربی کو کنٹرول کرتا ہے۔ گیلان کے لوگ لہسن اور اس کی پتیوں کا استعمال کر کے انیک پرکار کے پکوان تیار کرتے ہیں۔ ان میں ایک سیر بیج جسے سیرو اویز بھی کہا جاتا ہے، سیرو اویز کو پلاو یا روٹی سے کھایا جاتا ہے۔ اس کے تیار کرنے کے لیے 3 مٹھی لہسن کی پتیاں، 3 انڈے، تھوڑے تیل، 100 گرام مکھن، نمک، مرچ اور ہلدی کی ضرورت ہوتی ہے۔
پہلے لہسن کی پتیوں کو چاقو سے چھوٹا چھوٹا کاٹ لیتے ہیں۔ پتیوں کے ٹکڑے اگر ایک سائز کے کاٹے جائیں تو بہت اچھا ہے، تاکہ اس سے تیار کی جانے والی ڈش دیکھنے میں بھی اچھی لگے۔ کاٹ لینے کے بعد لہسن کی پتیوں کو دھو لیجئے اور پانی نکال لیجئے۔ اب لہسن کی پتیوں کو تیل میں فرائی کیجئے، لال کرنے کی ضرورت نہیں ہے، بس تھوڑی دیر تیل میں رکھ کر چلاتے رہنے کی ضرورت ہے۔ اس کے بعد اس میں 100 گرام مکھن ڈال دیجئے۔ اب اس میں ہلدی ملا دیجئے تاکہ اس کا رنگ اچھا ہو جائے۔ اس کے بعد اس میں نمک اور مرچ ملا دیجئے۔ دھیان رکھیے کہ مرچ آپ کو اپنے ذائقے کے انوسار ملانی ہے۔ بہرحال مرچ سے ڈش سوادش ہو جاتی ہے۔ آخر میں اس میں انڈے ڈال دیجئے اور چلاتے رہیے۔ انڈوں کو پوری طرح پکنے نہ دیجئے۔ جب انڈے پوری طرح لہسن کی پتیوں میں مل جائیں تو اب آپ کا سیر بیج تیار ہو گیا ہے۔ اسے تیار کرنے کا طریقہ بڑا آسان ہے، یہ کھانا سادہ بھی ہے اور پوشٹک بھی۔
تو دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ہم آشا کرتے ہیں کہ ہمارا آج کا پریاس آپ کو پسند آیا ہوگا۔ اس بارے میں اپنے وچار ہمیں ضرور لکھ بھیجیے گا۔ اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا یہیں پر سمپن ہوتی ہے۔ آپ سے انمتی چاہتے ہیں۔ خدا حافظ۔ ¶¶